करुणा, अत्तिकै तिमी पनि
के अत्ति रसिक, मैले के गरेको छु र?
अझ हेर न के गरेको छु रे, स्टुडियो भित्र पस्दा पनि मास्क लाउनु पर्छ त भने कति न उसलाई हेर्ने मान्छेको लाइन लागेको जस्तो मुखै लुकाएर बसेछ भने
हेर है रसिक, भन्न पाए भन्दैमा जे मन लाग्यो त्यही नभन है, भनिदिएको छु मैले
के त अनि खोल त्यो मास्क, मलाई नै कस्तो कस्तो भइसक्यो तिमीले मास्क लगाएको देखेर।
के खोल नि, बरु लाउए तिमी पनि लगाऊ, समय यस्तो छ आफ्नो प्रोटेक्ट त गर्नु पर्यो नि।
दिदी नगर के करुणा, कस्तो समय छ भनेको, के प्रोटेक्ट गर्ने कुरा गरेको के तिमीले, कुरा बुझेको भए त मरिजाऊ।
मर्नै पर्दैन के रसिक, मैले भनेको जस्तो गर न, खुरुक्क यो मास्क लगाऊ अनि सबै कुरा ठिक हुन्छ। हेर अहिले त विश्वभरि नै कोरोनाको महामारी फैलिएको छ।
ए बल्ल पो कुरा बुझे, किन यो करुणा स्टुडियोमा पनि मास्क लगाएर बसेको छ अनि मलाई पनि मास्क लाऊ भनेर भन्दैछ भनेर।
अनि के भन्ने त, अब पछि रोग लागेर उपचार गर्न धाउनु भन्दा त अहिले नै ख्याल गर्दा राम्रो भएन ल, तिमी नै भन त हो कि होइन?
तिमीले भनेको पनि सही हो करुणा, तर तिमीले भनेको जस्तो मास्क लगाउँदैमा कोरोना नहुने, यदि नलगायो भने हुने भन्ने चाहिँ हुँदैन। बरु यसरी जति बेला पनि मास्क लगाइराख्दा तिमीलाई झन अरू संक्रमण पनि हुन सक्छ, त्यो चाहिँ विचार गर्नुपर्छ है।
ए नचाहिने कुरा नगर कि रसिक तिमी, अब मास्क लगाएपछि हामीलाई कीटाणुले अट्याक नै गर्दैन त कसरी हुन्छ संक्रमण, पुरै नबुझी त्यस्तै बोल्छ क्या अब।
त्यस्तो होइन के करुणा, हाम्रो देशमा कोरोनाको संक्रमण कसैलाई पनि छैन, जुन कुरा स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरिसकेको छ। अब यस्तो अवस्थामा त तिमीले कोरोनाबाट बच्न 24 घन्टा मास्क लगाएर बस्यौ भने मास्कमा जम्मा भएको फोहोरले झन् नराम्रो गर्न सक्छ नि। त्यही भएर हामीले अहिलेको अवस्थामा कोरोनाबाट बच्न भन्दै मास्क लगाइराख्नु पर्ने जरुरी चाहिँ छैन है, मैले चाहिँ त्यही देखेको छु।
तर रसिक सबैजनाले
सबैजनाले लगाउनु भएको छ, तिमीलाई जस्तै उहाँहरूलाई पनि भ्रम छ के मेडिकल मास्क लगाउँदा संक्रमण पुरै रोकिन्छ भनेर। हो केही हदसम्म मास्कले कीटाणु प्रसारलाई त रोक्छ, तर एउटा मास्कको प्रयोगले नै संक्रमण रोक्ने ग्यारेन्टी भन्ने चाहिँ हुँदैन है करुणा।
ए तर थाहा छ रसिक, म त डरले गर्दा राति सुत्दा पनि मास्क लगाएर सुत्छु भने।
अनि पहिले नै मलाई भन्नु पर्दैन त, म भनिदिइहाल्थे नि।
अब के थाहा त मलाई तिमीलाई सबै कुरा थाहा छ भनेर, तर अहिले आएर भए पनि मेरो मन चाहिँ हल्का भयो है रसिक, धेरै धेरै थ्याङ्क यू तिमीलाई।
अब थ्याङ्क यू भन्नु पर्दैन के, बरु अब कार्यक्रममा साथीलाई स्वागत नै गरौँ हुँदैन?
भइहाल्छ नि रसिक, बरु म नै स्वागत गर्छु है त साथीलाई सुरुमा। नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी, तपाईँकै आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 973 भागमा तपाईँसँग धेरै कुराकानी गर्न आइसकेको छु म, तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा।
करुणासँगै म पनि छु है साथी, म तपाईँको आफ्नै साथी रसिक।
ल त रसिक, कार्यक्रममा साथीलाई स्वागत पनि गरियो, अवश्य पनि ढिला नगरिकन आजको अङ्कितको कथा नै सुनाउन हुँदैन?
भइहाल्छ नि करुणा साथी, तपाईँ म अनि हाम्रो मार्क्स वाली करुणा साथीसँग मिलेर सुनौ है त आजको अङ्कितको कथा।
ल त्यो झोला त्यहीं राख अङ्कित।
ल ल दीपक, बल्ल आइपुग्यो आफ्नो देश, अब बल्ल ढुक्क हुने भयो।
हँसाउँछ यसले पनि, जोस् तँलाई आँखै अगाडि देख्न पाउँदा आनन्द लागिरहेछ, नत्र त चिन्तै चिन्तामा बसिरहँदा कम्ता पिर परेको थिएन।
त्यहाँको कुरा सम्झिँदा त दीपक, कोरोनाको महामारी सम्झिँदा अझै नि यस्तो डर लागेर आउँछ, ढुक्कले सास फेर्न नपाएको नि कति भयो कति।
त्यस्तो भयो है?
हेर दीपक, त्यहाँ भोगेको डर त तैँले अनुमान पनि गर्न सक्दैनस्, सेकेन्ड सेकेन्ड पनि डराएरै बित्थ्यो। केही गरी मलाई नै कोरोना लाग्यो भने ठिक हुन्छ कि हुँदैन, घर परिवारलाई भेट्न पाउँछु कि पाउँदैन, आमासँग भेट होला कि नहोला भन्ने पिर। अझ त्यो बेलामा आफ्नो गाउँघरको आफ्नो देशको याद त कति आउँथ्यो कति।
अब त नेपाल आइस् नि, बिस्तारै डर कम हुँदै जान्छ, पिर नमान।
त्यही होला अब।
तँलाई थाहा छ अङ्कित, त उता हुन्छ त हामीलाई पनि त्यस्तै हुन्थ्यो, तसँग कहिले भेट्न पाइला जस्तो मात्र हुन्थ्यो।
उता मलाई त्यस्तै तनाव थियो दीपक, झन् त्यसमाथि पनि बन्द कोठाभित्र एक्लै बस्दा त।
अनि यतिका दिनसम्म बाहिर निस्किएनौ तिमीहरू?
निस्किन सक्ने त हिम्मतै थिएन नि दीपक, त्यहाँको त सरकारले नै बाहिर नै जान बन्देज लगाइदिएको थियो।
अब त्यो त सबैको सुरक्षाको लागि पनि त होला नि।
त्यो त हो, तर धन्न कोरोना फैलिएको सहरमा चाहिँ म थिइनँ बुझिस्, अझ त्यहाँ हुनेको त के हाल भएको थियो होला म सोच्न पनि सक्दिनँ।
छोड दे यस्तो कुरा, सबै ठिक हुन्छ, बरु साँच्चै त नेपाल आइपुग्दासम्म त स्वास्थ्य चेक गऱ्यो होला नि?
गरेँ नि, ठाउँ ठाउँमा चेक गरेका थियो, सबै ठिक छ भनेर मात्रै चीन सरकारले पठायो, नत्र त उतै उपचारको लागि राख्थ्यो हामीलाई।
जे होस् राम्रो भयो, त सकुशल देश फर्किस्, त्यही खुसी लागिरहेछ।
अँ त्यो त हो। बरु सुन दिपक, तेरो मोबाइल दिएन एकचोटि, आमालाई फोन गर्नु पऱ्यो, बिचरा कति आतिरहनु भयो होला।
इला मोबाइल, त आमासँग कुरा गर्दै गर, म खाना तताउँदै गर्छु।
हेलो
हेलो आमा, म अङ्कित बोलेको, ढोक गरे।
भाग्यमानी भयो बाबु, तेरो बोली सुन्न पाए, बल्ल आनन्द भयो। अनि राम्रैसँग आइपुगिस् नि।
राम्रैसँग आइपुगे आमा। अनि खाना खानु भयो?
कहाँबाट खानु बाबु, मनले मानेको भए पो खानु, त कति बेला नेपाल आइपुगे भनेर फोन गर्लास र खामला भनेर बसेका छौ।
ए अनि घरमा सबैलाई ठिक छ त आमा?
यहाँ त सबैलाई आरामै छ बाबु। बरु तलाई चाहिँ कस्तो छ बाबु, केही बिरामी त भएको छैन नि?
छैन छैन आमा, ठाउँ ठाउँमा चेक गरेका थियो, सबै ठिक छ, चिन्ता नलिनु है। अब खाना खानु, अनि घरमा सबैलाई राम्ररी आइपुगे भनेर भनिदिनु होला।
ल ल बाबु, अनि कहिले आउँछस् त बा यता?
काठमाडौँमा अलिअलि काम छ आमा, त्यो सकेर आउँदा एक हप्ता जस्तो लाग्छ होला।
ल ल बाबु, सकेसम्म छिट्टै गरेर आएछ है, अनि फोन पनि गर्दै गर है।
हुन्छ आमा, म सकेसम्म छिट्टै आउँछु है, पिर नगर्नु।
ल ल बाबु, थाकेर आएको होलास, आराम गर है।
हस् आमा, अब खाना खाएर सुतिहाल्छु, तपाईँ पनि खाना खानु है, मेरो पिर नलिनु, आफ्नो ख्याल राख्नु नि।
ल ल बाबु, राखिदिए है त अहिले।
हस् आमा हस्। होला बिहान बिहानै ढोका ढकढक पार्ने, आफूलाई यहाँ कस्तो निन्द्रै पुगेको छैन। ओ दिपक,
के भयो?
जान ढोका खोल्दैन, मलाई निन्द्रै पुगेको छैन।
या बिहान बिहान डिस्टर्ब गर्न आइपुगेको फेरि।
जान जान हेर।
तपाईँहरू दाइ
हो? हामी।
के भयो दाइ, किन आउनुभएको सबैजना?
थाहा नभएको जस्तो नगर दिपक भाइ, बरु खोइ हँ, त्यो कोरोना भाइरस बोकेर ल्याउने तिम्रो साथी कहाँ छ? खुल्किन, बाहिर निकाल्ने त बाहिर निकाल।
कोरोना भाइरस
हो
है, के भन्दै हुनुहुन्छ तपाईँ?
हेर न, अझ थाहा नपाएको जस्तो गरेको, त्यो तिम्रो चिनबाट आएको साथीले गर्दा हामी छिमेकमा बस्नेलाई डर भयो, आफूलाई त त्यसले रोग सार्यो सार्यो, हामीलाई नि मार्ने भयो त्यसले।
के भन्दै हुनुहुन्छ दाइ तपाईँ यस्तो?
अझै उल्टै हामीलाई पो गाली गर्दैछौ दिपक भाइ तिमी। खोइ तिम्रो त्यो चिनबाट भाइरस बोकेर आउने साथी कहाँ छ? खोइ
ऊ त्यही रहेछ, हामीलाई मार्न आएको होइन त्यो बखलास्तालाई।
के भयो दाइ?
राम 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 राम, अझ थाहा नपाएको जस्तो गर्छ, के भयो भनेर उल्टै सोध्छ, हेर्दै चाइनिजको अनुहार परेको छ, हेर्नुहोस् त, यसले त हामीलाई सखा पनि पार्ने भयो कोरोना सारेर।
कस्तो कुरा गर्नुभएको दाइ तपाईँले? मलाई केही भएको छैन क्या।
ए तँलाई केही नभएको भए राति राति लुक्दै आउँथिस्, बर्ता हुन्छस् हँ, बर्ता हुन्छस्? त खुर्कने यहाँबाट गइहाल, भइहाल, हाम्रो टोलमा बस्दै नबस्त, गइहाल यहाँबाट।
तर दाइ मलाई केही भएको छैन क्या, मलाई कोरोना लागेकै छैन, म ठिक छु क्या दाइ।
हुन्छ ठिक, नलायक चाइनाबाट भागेर नेपाल आएको हामीलाई थाहा छैन भन्ने ठानेको छ, अरू चाइनाबाट आउने सबैलाई सरकारले उता क्वारेन्टाइन कि कता राखेका छ अरे, तँ चाहिँ कसरी यहाँ आइपुगिस् भन् त?
दाइ म बुहानमा बसेकै थिइनँ दाइ, म चाइनाको अर्कै सहरमा बसेको थिएँ, त्यही भएर मलाई उता राखेन, त्यसमा पनि उताबाट नेपाल आउन्जेलसम्म मेरो स्वास्थ्य चेक गरेका गरै छन्, सबै राम्रो भएर मात्रै म नेपाल आउन पाएको हो क्या दाइ, बुझ्नु न।
अझ बाना भन्नुहोस् त, तँ अगाडि नबढ, ती बस ती बस, आफूलाई त भाइरस सार्यो सार्यो, हामीलाई समेत मार्ने भयो यसले।
त्यस्तो होइन दाइ।
अनि कस्तो हो त?
मेरो विश्वास गर्नुहोस् दाइ, मलाई केही भएको छैन दाइ।
मेरो त विश्वास गर्नुहोस् दाइ, अङ्कितलाई केही भएको छैन, उसलाई केही भएको भए त मैले उसलाई हिजै हस्पिटल लगिहाल्थेँ नि, किन यहाँ राख्थेर?
हेत्तेरिका, तिमी धेरै नबोल दिपक भाइ, यसले तिमीलाई पनि ढाँटेर यहाँ बसिया छ, बरु तिमीले जति सक्दो चाँडो यसलाई यहाँबाट निकालिहाल हेर, नत्र तिमीलाई पनि राम्रो हुन्न, सुनिराख।
ए भगवान, म कसरी सम्झाउ, बिन्ती दाइ मेरो विश्वास गर्नुहोस्, मलाई केही भएको छैन, बरु म आजै टेकु गएर जचाउँछु।
हेत्तेरिका, जहाँ सुकै गएर जचा, हामीलाई मतलब छैन, हामीलाई हात धुनु पर्दैन त्यसले, खुर्कुनी यो टोल छोडेर जा, तलाई सरेको भाइरस हामीलाई सार्नु छैन, बुझी छैन तैँले?
बरु तपाईँहरू मेरो घरबाट जानुहोस् दाइ, नचाहिँदो कुरा गरेर मेरो साथीलाई तनाव नदिनुहोस्।
यो तनाव सनावको कुरा होइन दिपक भाइ, बेलैमा विचार गर, नत्र राम्रो हुन्न, यो मान्छे यहीँ बसिराख्यो भने हामीले जाने छौँ, हेर्नु जाउँ सबैजना, यस्ता भाइरसको मुख लागेर बस्नु हुँदैन कि, हामीलाई पनि भाइरस सक्छ,
भगवान के सोचेर नेपाल आथे तर के भयो नेपालमा त सुरक्षित हुन्छु भन्ने लागेको थियो आफ्नो देश आउन पाएँ भनेर क्या खुसी लागेको थियो तर यहाँ त यस्तो भोग्नु पर्यो कमसेकम चाइनामै बसे भए यो सब भोग्नु त पर्दैन थियो मैले एक बिहान यो कस्तो आरोप सहनु पऱ्यो मैले ए भगवान् म के गरौँ म के गरौँ
अङ्कित नरो न प्लिज म छु नि यार तेरो लागि म यहाँ भएसम्म कसैले तँलाई केही भन्नु सक्दैन प्लिज नरो
तर तेरो छिमेकीहरूले मलाई
यी छिमेकीहरूलाई केही थाहा छैन अङ्कित हावाको भरमा जसले जे भन्यो त्यही पत्याउँछन् त चिन्ता नमान तेरो लागि म छु नि बरु सुन त रेस्ट गर्दै गर म खाना पकाउँछु बरु खाना खाएर टेकु जमला जचाउन
कोही दिपक मलाई त
प्लिज नरो न अङ्कित म छु नि बरु छिटो छिटो गरेर टेकु गइहालौँ
मैले भने हो नि मलाई कोरोना भाइरस छैन भनेर अहिले टेकु गएर चेक गराएर आएपछि फेरि ढुक्क भयो नि अब
छैन भनेर मलाई पहिला नै थाहा थियो
यो टोलका मान्छेहरूले मलाई विश्वासै नगरेर
अब विश्वास गर्छन् पिर्नमान
अब त केही नभन्ला नि है अङ्कित टोलका मान्छेहरूले
कसको हिम्मत अब भन्नलाई कसैले केही भन्दैन बरु त चाहिँ नडरा
होइन डराएको त छैन अहिले त अब ढुक्क छु ल हेर न तेरो टोल पनि आउन लाइहाल्यो अब त आनन्दले सानका साथी हिँडिन्छ
ल ल बरु सुन त म एकछिन रमेशको कोठामा गएर आउँछु त रुमतिर जाँदै गर है
ल ल अलि छिटो आइज है प्लिज
ओ हेर्न त्यो कोरोना भाइरस भएको केटा यतै पो आउँदैछ त
त्यही त भन्या ओए ओए भाग त्यो त यतै पो आउँदैछ त
लो के भागेको मलाई कोरोना भाइरस छैन क्या ल हेर त नपत्याए यो अहिले भर्खर टेकेको हस्पिटल गएर चेक गराएर आएको छु ल मेरो रिपोर्ट हेर
यसले चेक गराएको छैन होला है त्यतिको भनेको होला अहिले नजिक राइज भनेको होइन नजिक राइज
मेरो कुरा विश्वास त गर्नुहोस् म भर्खर चेक गराएर आउँदैछु तपाईँहरूले कस्तो विश्वास नगरेको
दाइ हेर्नु त तपाईँले अस्ति कोरोना लाएर गाली गरेको केटो छ नि ऊ यतै आउँदैछ
ह कहाँ ओ ओ के त हो नजिक नआइज नजिक नआइज भनेको सुन्नुहोस्
दाइ मेरो कुरा त सुन्नुहोस्
के सुन्ने नजिक नआइज नजिक नआइज ओ के त मास्क लगा सबले मास्क लगा अहिले कोरोना सार्यो भने बेकारमा टेन्सन मात्रै हुन्छ नजिक नआइज
दाइ मलाई कोरोना भएको छैन के कस्तो नपत्याउनु भएको तपाईँले
छोड्दै गफ नदे कोरोना भएकै देशबाट आएको मान्छेलाई कोरोना हुँदैन नजाने कुरो गर्छस् परामर्श भने अगाडि नबर
दाइ ल हेर्नुहोस् दाइ तपाईँलाई विश्वास लाग्दैन भने हेर्नुहोस् ल अहिले भर्खर टेकुमा जचाएर आएको यो रिपोर्ट हेर्नुहोस् है ल हेर्नुहोस् है अनि अनि यो पुरानो रिपोर्ट चिनबाट आउँदाखेरिको ठाउँ ठाउँमा चेक गरिरहेको छ दाइ ल हेर्नुहोस् रिपोर्ट
परै बसेर देखाए यहाँ सुन हेर यस्तो अब रिपोर्ट त जसरी पनि बनाउन सकिन्छ कतिवटा बनाऊ म बनाइदिउँ तँलाई हो उता पर्दा
मैले कसरी बनाएँ होला त दाइ ल हेर्नुहोस् है यो सबै हस्पिटलको ओरिजिनल रिपोर्टै हो क्या दाइ ल हेर्नुहोस् ल ल
ओहो कस्तो अचेरी गरेर अगाडि बढिरहेछ जहाँ भनेको सुन्नुहोस् यो टोलमै नबस् भनेको सुन्नुहोस् अस्तिदेखि मैले झन् मेरो नजिक आउँदो रहेछ तेरो बाउको के खाइदिएको छु मैले पर्दा भनेको
मेरो कुरा विश्वास त गर्नुहोस् दाइ
के विश्वास गर्ने अहिले बाउको त विश्वास गर्ने बेला छैन नजिक नआइज नजिक नआइज हो नजिक ए के जाऊ भाग भाग
मलाई कोरोना भएको छैन मलाई कोरोना भएको छैन मेरो विश्वास गर्नुहोस् किन नेपाल आउनुभन्दा पहिल्यै मरिनँ मलाई पनि कोरोना भाइरस लागेको भए पनि हुन्थ्यो नि यसरी सबैजनाले मलाई कोरोना लागेको छैन मलाई कोरोना लागेको छैन भनेर भन्दै हिँड्न त पर्दैन थियो रिपोर्ट त देखाउनु पर्दैन थियो त्यसरी म के गरौँ सधैँ यसरी नै रिपोर्ट देखाएर हिँडौँ कतिजनालाई भनौँ कि मलाई कोरोना भाइरस लागेको छैन भनेर अनि कतिजनालाई देखाउँ यो रिपोर्ट
जतिलाई देखाए पनि के हुन्छ र कसरी पत्याउँदैन कस्तो खालको मान्छेहरू म नराम्रो मान्छे हो र कोरोना सार्दै हिँड्नलाई के चिनबाट आयो भन्दैमा सबैलाई कोरोना नै हुन्छ र बरु बरु उताको मान्छेले मलाई कति धेरै माया गरेका थिए कति केयर गरेका थिए तिमी यहाँ सुरक्षित छैन तिमी आफ्नै घर जाऊ आफ्नो देशमा त्यहाँ तिमी सुरक्षित हुन्छौ भनेर यहाँ कति खुसी हुँदै आएको थिए तर यहाँ त छि अब त यो ठाउँमा किन आएछु जस्तो लाग्छ यस्तो सहनुभन्दा त म मरेको भए नि हुने हो कति दिने कोठामा थुनिएर बस्नु म कति दिन यो रिपोर्ट देखाउँदै हिँड्नु मेरो विश्वास नलागे पनि यो कागजको त विश्वास मान्नु नि मेरो पनि विश्वास छैन यो रिपोर्टको पनि विश्वास छैन भने यो के काम यो के काम यो रिपोर्ट म च्यातिदिन्छु म च्यातिदिन्छु यो अनि अनि मेरो चाहिँ के काम यहाँ म मर्छु म मर्छु अब म मर्छु
अङ्कित ओए अङ्कित तैँले के गर्न खोजेको
मलाई छोड दे मलाई छोड दे म बाँचेर के गर म मर्छु
तपाईँ कस्तो के मरेर समस्या समाधान हुन्छ
अनि अनि म के गरौँ त आफै भन्न कतिजनाको छिछि दुर दुर सहेर बस्ने म मलाई कोरोना लागेको छैन भनेर कतिजनालाई भन्दै हिँडु म तै भन् दिपक तै भन्
त्यो त हो तर त आफै हेर्न त चिनमा त्यतिका तनाव बिच पनि त बसिस् नि अब यहाँ आइस अब यहाँ पनि ठिक हुन्छ
खोइ दिपक
सोच त यदि तँलाई केही भइहाल्यो भने के हुन्छ आमाको हालत के हुन्छ त नेपाल आफ्नो आमा परिवार सम्झेर आएको होइन
त्यो त हो दिपक
अरूले तँलाई जे भने पनि आमा र मैले तँलाई केही भनेका छौँ र
त्यो त भनेको छैन
अनि त्यस्तो भए किन यस्तो गर्छस् त
अनि यो नगरेर पनि के गर्नु कति दिन सहनु
हेर म भन्दैछु तँलाई हामी साथ दिन्छौँ भनेर त आफै सोच त अब तेरो पछि लागेर म कति दिन हिँडौँ तैँले केही नराम्रो गर्छस् कि भनेर म कति दिन तेरो पछि पछि हिँडौँ
मेरो दिमागले केही सोच्नै सकेको छैन दिपक
हेर अङ्कित गाह्रो हुन्छ तर गाह्रो भयो भन्दैमा हिम्मत हार्ने कुरा चाहिँ हुँदैन
ठिकै छ त भन्छस् भने म त्यस्तो सोच्दिनँ
हेर सोच्ने होइन अब पुरै ठिक हुनुपर्छ बरु किताब पढेर बस यताउता कसले के भन्छ भनेर केही चिन्तै नलि कि हिँड्छौ बरु घुम्न
हिँड्न त जाउँ
को आयो फेरि
हेर्न को आएको
ल ल हजुर दाई तपाईँ
म भित्र आउन सक्छु बाबु
आउनु नि दाई आउनु भित्रै आउनु
ह दाई तपाईँ मलाई कोरोना भएको छैन के दाई
हो भाइ मलाई थाहा छ तिमीलाई कोरोना भएको छैन भाइ
तर
त्यसरी सोच्नै पर्दैन भाइ मैले तिमीलाई त्यसै नराम्रो सोचेको रहेछु मलाई मलाई माफ गर मेरो भाइ
ठिकै छ दाई केही छैन
अब हेर न म पनि लास्टै अज्ञानी छु यो सोसल मिडियामा जे पायो त्यही देखेर त्यसै डराइरहेको रहेछु भने मैले कुरा नबुझिकन तिमीलाई गाली गरेँ तिम्रो अपमान गरेँ तर अबदेखि म यस्तो गर्दिनँ है भाइ अब आइन्दा यस्तो गर्दिनँ म
तर दाई कसरी यस्तो चेन्ज
अब हेर न दिपक भाइ अब समाचार हेरेँ भाइ आर्टिकल पढेँ डक्टरको अन्तर्वार्ता हेरेँ त्यसपछि मैले साँच्ची नै गलत गरेको रहेछु भन्ने मलाई फिल भयो हामीले त उता चिनबाट आउने मान्छेलाई साथ सहयोग गर्नुपर्ने रहेछ भनेर थाहा पाएँ के गर्नु भाइ मान्छेबाटै गल्ती हुन्छ मलाई माफ गरिदिऊ मेरो भाइ मलाई माफ गरिदिऊ
ठिकै छ दाई तपाईँले ढिलै भए पनि कुरा बुझ्नुभयो यो देखेर मलाई खुसी लाग्यो दा अब तपाईँले जस्तै अरूले चाहिँ कहिले बुझ्ने हुन्
ढिलो चाँडो बुझ्छन् भाइ बरु म पनि नबुझेको मान्छेलाई सम्झाउने प्रयास गर्छु
ल दाई त्यसको लागि धेरै धन्यवाद
भाइ आफ्नो ख्याल गर्नु ल बरु बरु दिउँसो मेरोमा आऊ न दाजुभाइ बसेर चिया गफ गरौँला हुन्न
हस् दाई
के भएको होला है मान्छेलाई अब अङ्कित चाइनाबाट आयो भन्दैमा त्यस्तो नराम्रो व्यवहार गर्ने हो त भने मलाई त अङ्कितको छिमेकीले गरेको व्यवहार देखेर एकदमै नराम्रो लागिरहेको छ रसिक
त्यही त भनेको करुणा अङ्कितलाई न त कोरोनाको संक्रमण छ न त अरू केही नै तर पनि ऊ चिनबाट आयो भन्ने कुरालाई आधार बनाएर उसलाई घृणाको दृष्टिले हेर्ने गरेको छ के
अझ त्यति मात्रै कहाँ हो र रसिक उसको छिमेकीले त कोरोना भएको मान्छे हाम्रो टोलमा छ यसलाई तुरन्तै हटाउनु पर्छ भनेर गाउँभरिका मान्छे बोलाएर हल्लाखल्ला गरे त्यो त अति नै भएन भने
त्यही त यदि उसलाई साँच्चै नै कोरोनाको संक्रमण भएको भए त एक त चीन सरकारले उसलाई नेपाल आउनै दिँदैनथ्यो, उतै नै उसको उपचार हुन्थ्यो। यदि केही गरी उसमा केही लक्षणहरू देखिएको भए ऊ आफै पनि स्वास्थ्य चौकी जान्थ्यो नि, ल हो केही न भन त।
हो नि, उसलाई पनि त आफ्नो ज्यानको माया छ नि, ल हो केही न भन्नुहोस् त साथी। फेरि अर्को कुरा, ल मानव रे उसलाई कोरोना संक्रमण नै भएको छ, अब संक्रमण भएकै भए पनि त्यस्तो विभेद गर्ने लालछना लगाउन त भएन नि, ल हो केही न भन त रसिक।
फेरि हामीमा कति बेला संक्रमण हुन्छ भन्ने पनि त थाहा छैन नि।
हो नि रसिक, अब आफू आफ्नो तर्फबाट सुरक्षित रहने हो, तर अरूलाई विभेद गरेर लालछना लगाएर होइन।
पक्कै पनि साथी, हेर्नुहोस् न, अङ्कितलाई उसको छिमेकीले यसलाई कोरोना भएको छ, यसको कारणले हामीलाई पनि सर्छ भनेर अनेक किसिमको लान्छना लगाउँदा, नराम्रो नजरले हेर्दा उसलाई कति धेरै मानसिक तनाव भयो, आफ्नै जीवन देखेर विरक्त लाग्यो भने।
त्यति मात्रै कहाँ हो र रसिक, अङ्कितलाई नेपाल आएकोमा पनि त पछुतो भयो नि, आफ्नो कारणले गर्दा आफ्नो नजिकका मान्छेले भोग्नु परेको पीडाले गर्दा उसलाई उनीहरूसँग बस्न पनि मन लागेन, आफूले आफूलाई एकदमै असहाय र निरीह ठानी नै रह्यो।
हो नि, अझ हेर न करुणा, मलाई कोरोना लागेको छैन, म स्वस्थ छु भन्दा पनि मानिसहरूले उसको कुरामा किन विश्वास नगरेको होला के, उनीहरूले गर्ने व्यवहारमा पनि परिवर्तनै आएको थिएन।
त्यही त रसिक, तर धन्न उसले हिम्मत हारेन र छिमेकीलाई आफू स्वस्थ रहेको कुरा बुझाएरै छाड्यो, र यसका लागि उसको साथीले एकदमै धेरै सहयोग गर्यो, उसको साथीले गरेको सहयोगलाई चाहिँ मान्नै पर्छ है साथी।
हो नि करुणा, आजको कथा सुनिसकेपछि मलाई हाम्रो साथी टेकनको याद आयो भने, उहाँले पनि आजको कथाको अङ्कितले जस्तै समस्या भोग्नु भएको थियो कि।
हो र रसिक, त्यसो भए सुनौ न त साथी टेकनकै कुरा हुँदैन।
भइहाल्छ नि करुणा, साथी तपाईँ पनि सुन्नुहोस् है त हाम्रो साथी टेकनको कुरा।
मेरो नाम टेकन बहादुर थापा, हालसाली सतुङ्गलमा बस्छु, मेरो घर चाहिँ बाँके। मैले फेस गरेको चाहिँ यो कोरोना भाइरसको कारणले हो। म 10 महिना अघि चाहिँ चाइनाको बेजिङ भन्ने ठाउँमा गएको थिएँ बिएचएम गर्नलाई, होटल सम्बन्धी होटलमा काम गर्दा गर्दै 10 महिना ठ्याक्क पुग्नु लागेको थियो। त्यस बिचमा कोरोना भाइरस भन्ने आइदियो चाइनामा। हाम्रो होटेलमा चाहिँ 19 जना थियौँ, अरू चाहिँ अगाडि अगाडि नै आइसकेको थिएँ, हामी चाहिँ बसिरहेको थियौँ। त्यस्तो केही पनि हुँदैन होला, मार्चमा हाम्रो इन्टर्न सकिन्थ्यो, हामी मार्चमा सकिँदै छ कि सँगै जाउँला भन्ने सोचिरहेको थियौँ। बेजिङको केही पनि थिएन त्यस्तो, हामी चाहिँ घरबाट सोद्धा पनि हाम्रो घरमा त केही पनि छैन, म घरमा सबैले बुझ्नुहुन्थ्यो, मम्मी पनि। जनवरी महिनाको चाहिँ तलब आइसकेको थियो हाम्रो, अनि फेब्रुअरी महिनामा चाहिँ काम पनि गरेको थिएन नि त, त्यस बेला त हुँदैन भन्नु थाल्यो। पहिला त्यस्तो केही पनि भनेको थिएन, अनि हल्का पैसा पनि थियो, अनि त्यो खाने खाँदा खाँदै सक्यो, अनि पछि के गर्ने भयो, अनि हल्का हल्का मिलाएर 14 फेब्रुअरी बेलुकातिर चाहिँ हामी त्यहाँबाट कुमलिङ आएको, अनि कुमलिङ 17 घन्टा ट्रान्जिट भएको थियो। एयरपोर्टबाट छिराउँदा पनि एक चेक गर्थ्यो, अनि त्यो मेन भनेको बडी टेम्परेचरबाट फरक पार्दो रहेछ यो भाइरसले, अनि बडी टेम्परेचर चेक गराइ गर्थ्यो, अनि बोर्डिङमा भयो त्यो पास गर्दा भित्र छिर्दा पनि त्यहाँ पनि चेक गर्थ्यो, अनि प्लेनमा छिर्दा त यतिकै डेफिनेटली चेक गर्ने भयो, अनि प्लेनको भित्र पनि 2-2 घन्टाको फरकमा एयर होस्टेट आएर चेक गर्थ्यो, अनि पछि सबैलाई अर्को अर्को ठाउँबाट पनि खेरेर कुमलिङमा 17 घन्टा ट्रान्जिट परेपछि कुमलिङबाट चाहिँ काठमाडौँ आउँथ्यो, काठमाडौँ आएको 3:55 थियो होला काठमाडौँ पुग्दाखेरि, त्यो पछि 1-2 घन्टाको फरकमा म सतुङ्गल पुगेँ। त्यही दिनको हल्का बेलुका एकछिन हल्का फुल्का हिँडेको थियो होला, मलाई त्यस्तो थाहा छैन कसैले के भन्थ्यो, त्यो बेला चाहिँ मलाई केही पनि थाहा थिएन, मैले त्यस्तो केही पनि सोचेको थिएन। अनि बिहानपल्ट 8-9 बजीसम्म सुतेको थियो होला त्यो बेला, अनि उठ्न पाएको छैन, गाउँभरि कोरोना ल्याएर आयो के समथिङ त्यस्तो हल्ला फैला रहेछ मेरो बारेमा, सबैले बुझा पनि रहेनछन्, डेफिनेट डराइहाल्छन्, त्यो बेला पनि होला, तर अलिकति सरकारले पनि इग्नोर गरिदिए जस्तो। म चाहिँ बिहान उठ्दा त्यस्तो थाहा पाएपछि आफैलाई कस्तो नराम्रो पनि लाग्यो, मलाई चाहिँ केही पनि थाहा थिएन कसैले कहाँबाट के भइरहेको छ, इन्डिया रुममा युज भइरहेको थिएँ म चाहिँ। मेरो घरबेटलाई चाहिँ फोन गरेर वडा कार्यालयले चाहिँ त्यो मान छिमेकी एकजना छिमेकी भन्दा पनि मेन एकजना रहेछ त्यो आन्टीले चाहिँ इमर्जेन्सी केस हो यसो यसो पनि भनेर रहेछ वडा कार्यालय गएर, अनि वडा कार्यालय चाहिँ त्यो सुरुमा गरेर, अनि पछि त्यहाँ इन्सपेक्टरलाई फोन गरेर म चाहिँ त्यही हाम्रो घरबेटी र मम्मी अनि एक दुई साथीसँग चाहिँ गएको थिएँ। म त्यस्तो सोचेको थिइनँ हल्का फुल्का हुन्छ होला, आएको भए पनि कसरी आइस, तँलाई हल्का गाह्रो भयो होला यसो यसो भन्नु सोचिरहेको थिएँ मैले चाहिँ। तर पुलिसले चाहिँ आयो, त किन आएको भन्दा डाइरेक्ट अचम्म लागेर मलाई, त तँलाई ल्याइहाल्थ्यो नि नेपाल सरकारले यसो यसो भन्छ, अनि पछि कस्तो त्यो पाराले ठाठारै बोलेको, अनि त भाइरस लागेको मान्छे यसो यसो भन्दाले म जे पनि बोल्दा चुपचुप भन्छ, हल्का म केही बोल्न खोज्छु, कस्तो क्विज कन्टेस्ट खेले जस्तो क्या, एउटा एन्सरको एउटा मात्रै एन्सर टपिक एन्सर दिनुपर्ने जस्तो क्या, अनि त्योभन्दा बढी दियो कि चुप भन्छ, सोध्छ चुप भन्छ, अनि के अरे 2-3 जना फेरि कसलाई के लेख्यो मेरो बारेमा, अनि पछि कहाँ फोन गरेर यसलाई, अनि यो कहाँबाट 5-6 जना बेजिङबाट भागेर आएको छन् फुच्चीहरू यसो यसो भनेर, त्यो नाम के हो भने मलाई सोध्यो, फेरि सुरुमै लेखिसकेको फेरि सोध्यो, अनि मैले फेरि मेरो नाम भनेको थिएँ त्यही बेला। कहिले पनि त्यस्तो हाम्रो फ्यामिलीले कसैले पनि फेस गरेको थिएन क्या त्यो पुलिस भन्ने ऊ चाहिँ, त्यो भएर कस्तो त्यो बेला चाहिँ एकदम नराम्रो लाग्थ्यो, अहिले चाहिँ आफूलाई रिकभर भइसक्यो अहिले चाहिँ त्यो, अनि म यो घरभन्दा पनि अर्को अपोजिट साइडतिर जान लाग्थेँ, पुरै आँखाभरि आँस लिएर हिँड्दै नरहेछ, कस्तो मम्मी गरिदिनु भयो म यहीँ गर्छु मम्मीलाई घर नजाऊ म जाँदिनँ भन्ने भनेको थिएँ मम्मीलाई, जसले जे भन्ने मम्मीले गर्नुभएको थियो, अनि पछि गाडी म गाडी ठ्याक्क रोडनिरबाट आउनु पर्थ्यो क्या. रोडनिरबाट आउँदाखेरि सडकमा चाहिँ मलाई फिल पनि भएको थियो, कस्तो त्यो हुन्छ नि त्यस्तो बेला गाडीको अगाडि जाँदा पनि त्यस्तो फिल पनि भएको थियो. तर मम्मीले पनि सम्हाल्नुभयो अनि म धेरै आँखाबाट आँच चाहिँ टन्नै निस्किरहेको थियो. अनि साथीहरूले पनि मलाई सम्हालेर नर नर त्यस्तो अरूले के भन्दा हुँदैन, त्यस्तो के भन्दा हुँदैन भनेर मलाई सम्झाइरहेको थियो. मेडिकल रिपोर्ट त केही पनि गरेन सुरुमै पनि, त्यो सुरु मेडिकल रिपोर्ट फेरि त्यहाँ चाइनाबाट मलाई केही पनि दिएको थिएन तँलाई भाइरस लगाएको छैन भनेर. अनि मैले पनि देखाउनु पनि मिल्दैन अनि नेपाललाई पनि कसैलाई पनि देखाउँदै दिँदैन नि त, तँलाई जोर लाग्छ नि ल भन्नु मेडिकल रिपोर्ट. अनि त्यस्तै भन्यो, मलाई पनि केही पनि दिएको थिएन. पछि फेरि रगत जाँच गर्न जा भन्यो अनि टेकु नै गएको थिएँ म. अनि त्यहाँ टेकुबाटै जाँच गरेर अनि पछि म त्यो रिपोर्ट लिएर सँगै हुन्थ्यो रिपोर्ट चाहिँ मसँग. अनि पछि फेरि घर गयो गरेँ. अनि पछि एक दिनपछि हाम्रो घर कोठा चाहिँ सर्ने भनेको थियो, हाम्रो घर चाहिँ त्यो घरले घर चाहिँ बेच्ने भन्नुभएको थियो, पहिले कोठा सर्ने भनेको थियो. एक दुई दिनपछि सर्ने भनेको थियो, तर त्यो मम्मीलाई धेरै नराम्रो लागेको जस्तो छ अनि जसलाई पनि त्यस्तो फिल भयो जस्तो. अनि मम्मीले त्यो पहिले नै कोठा सर्ने भयो इमिजिएटली. त्यो पछि हामी त्यो वडाकारले अध्यक्षले नै फोन गरेर त्यो भाइलाई धेरै नराम्रो भएछ यसो यसो भनेर मलाई फोन गर्नुभएको थियो. मैले चाहिँ फेरि सोध यसो यसो भन्नु थालेँ किन के गर्ने यसो यसो भन्नु थालेँ. मैले चाहिँ अब मलाई त्यो मेरो गल्ती पनि थिएन, मेरो यसरी नराम्रो पाराले गरेको अब मलाई त्यो मलाई मैले त्यस्तो केही पनि भनेको थिएन त्यही पनि, तर माफी माग्नुपर्छ भने. अनि पछि लगेर हिजो बिहान चाहिँ गएको थियौँ सबैले, छिमेकीले एकजना इन्सपेक्टरले अनि वडा अध्यक्षले सबैले माफी माग्नुभएको थियो. अनि त्यो बेला चाहिँ एउटा कुरा चाहिँ मलाई हाँस उठ्छ, इन्सपेक्टरले गर्ने बानी व्यवहार देखेर त्यो दिन र त्यो हिजोको दिन धेरै डिफ्रेन्ट थियो.
कस्तो होला कि, झन् चिनमा बस्न समस्या भयो, आफ्नै देशमा फर्किन्छु भनेर आउँदा झन् मान्छेहरूको त्यस्तो व्यवहारले कति गाह्रो भएको के है.
हो नि, तर साथी टेकनले हिम्मत हार्नु भएन. संक्रमण छैन भन्ने प्रमाण बोकेर कति दिन हिँड्न सकिन्छ भन्ने सोच्नु भयो. अनि त्यो छिमेकी जसले उहाँलाई अपराधी जस्तो व्यवहार गरेका थिए, उनीहरूलाई आफूलाई संक्रमण नभएको र गलत हल्ला नफैलाउन आग्रह गर्नुभयो. फलस्वरूप उनीहरूले साथी टेकनसँग माफी पनि त मागे नि.
हो नि, बल्ल उहाँले अहिले आफूले आनन्दले बस्न पाउनु भएको छ.
त्यही त रसिक, नोबेल कोरोना भाइरस हामी सबैका लागि नयाँ छ. अझ भन्नुभन्दा यसको बारेमा धेरै कुरा थाहा पनि छैन र त्यस्तो बेला हामीलाई जसले जे भने पनि हो कि जस्तो लाग्छ. अनि हामी त्यही कुरालाई आधार बनाएर आफ्नो किसिमको दृष्टिकोण बनाउन थाल्छौँ. ल हो कि होइन भन्नुहोस् त साथी.
पक्कै पनि, जसरी कोरोनाले मास्कको बारेमा आफ्नै धारणा बनाएर 24 घन्टा लगाएको थियो, हो कि होइन भन त.
हो नि रसिक, अब के पहिले सिन्धुपाल्चोकमा एकाएक धेरैजनालाई ज्वरो आउँदा कोरोना नै लाग्यो भनेर मानिसहरू सबै सशंकित पनि त भएका थिए नि.
अँ, त्यो बेला सबैभन्दा डराउने म पनि थिएँ होला के. म त भोलिदेखि नै अफिस आउँदिन, घरमै बसेर काम गर्छु भनेर भनेको थिएँ, ल हो कि न भन त.
हो नि रसिक, र यस्तो किसिमको डर त अहिले धेरैजनामा छ. त्यही भएर मैले कोरोना भाइरसको बारेमा अलिक विस्तृतमा जानकारी लिनको लागि डाक्टर विवेक कुमार लाल, जो चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ, उहाँसँग कुराकानी गरेको छु. बरु त्यही कुराकानी नै सुनाउन हुँदैन?
भइहाल्छ नि करुणा साथी, तपाईँ पनि सुन्नुहोस् है त.
कोरोना भाइरस कुनै एउटा भाइरस नभएर समूह नै हुन्छ. समूहभित्र पनि 100 भाइरस पर्दछन् र ती 100 कोरोना भाइरसहरू मध्ये अधिकांशले चाहिँ पशु पक्षीहरूमा चाहिँ संक्रमण गराउने, त्यहाँ उनीहरूमा चाहिँ रोग देखाउने गरेको छ भने 7 प्रकारकोले मात्रै चाहिँ मानिसमा संक्रमण गराउँदछ र तिनीहरूमध्ये प्राय श्वास प्रश्वास सम्बन्धी संक्रमणहरू नै हुन्छ. यो पहिलोचोटि संसारमै देखिएको कोरोना भाइरस भएर सुरुमा यसलाई अङ्ग्रेजी नामाकरण नोभल कोरोना भाइरस भनियो र त्यसपछि विश्व स्वास्थ्य संगठनको विशेषज्ञ प्राविधिक टोलीले अहिलेको लागि नाम चाहिँ कोरोना भाइरस डिजिज 19 अथवा छोटकरीमा COVID-19 भनेर लेखेको हामी पाउँछौँ. मुख्य रूपमा चाहिँ उच्च ज्वरो आउने, 100.4 डिग्री फारेनहाइट अथवा सोभन्दा माथि खोकी लाग्ने र सास फेर्न गाह्रो हुने, यी लक्षणहरू हुन्. यी लक्षणहरूको आधारमा मात्रै भन्न सक्दैनौँ कि यो व्यक्तिलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ, किनभने हामी सबै बुझ्छौँ कि कुनै पनि श्वास प्रश्वास सम्बन्धी समस्या हुँदा यिनै लक्षणहरू देखिन्छन्. कोरोना भाइरस रोग संक्रमण छ कि छैन, रोग लागेको छ कि छैन भनेर जान्नको लागि चाहिँ एकदम उन्नत प्रकारको प्रयोगशालामा जाँच गरेर मात्रै निरुकुल गर्न सकिन्छ. यो रोग विरुद्ध पहिल्यैदेखि कुनै औषधि अथवा कुनै खोप चाहिँ उपलब्ध छैन. त्यस्तै यो रोगको लागि चाहिँ एकदम सजिलै यो रोग पत्ता लाउने, निदान गर्न सक्नको लागि चाहिँ त्यस्तो प्रयोगशालामा प्रयोग हुने सामग्रीहरू पनि उपलब्ध नभएको भएर केही ठाउँमा मात्रै यसको चाहिँ निदान पनि हुनसक्छ. पहिला हामीले के बुझ्नुपर्छ भने यो रोग सर्छ कसरी. यदि कुनै व्यक्तिलाई यो कोरोना भाइरस रोगको संक्रमण छ भने ती व्यक्तिले खोक्दा, हाँच्यु गर्दा तिनको मुखबाट अथवा नाकबाट निस्किने ऱ्यालका साना साना कण जुन छ, यदि हामी उहाँको एकदमै नजिक छौँ, हामी विशेष गरेर 1 मिटरभित्र यदि छौँ भने उहाँले खोक्दा, हाँच्यु गर्दा निस्केको त्यो ऱ्यालका कणहरू हामीले सास फेर्दाखेरि हाम्रो नाकबाट भित्र जाने हुन्छ, अथवा उहाँले जुन खोक्दा हाँसी गर्दा निस्केका रेलका कणहरू कुनै सतहमा परे र त्यहाँ हामीले छोयौँ भने हाम्रो हातमा लाग्छ, र पछि हामीले मुख चलाउँदा, नाक चलाउँदा, नाक कोट्याउँदा अथवा आँखा मिच्दाखेरि चाहिँ त्यो हाम्रो शरीरमा प्रवेश गर्ने हो। यी कुराहरूलाई हामीले चाहिँ ध्यान दिन सक्यौँ भने नै हामी चाहिँ यो रोगबाट बच्न सक्छौँ। त्यसका लागि हामी निको नभएसम्म भिडमा नजाने, कार्यस्थलहरूमा नजाने, बरु स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह लिएर त्यसपछि रोग के हो भनेर चाहिँ उहाँहरूबाट सल्लाह लिएर त्यो अनुसारको औषधि मात्रै प्रयोग गर्ने, आफैले कुनै औषधिहरू यसमा प्रयोग गर्नु हुँदैन, र सँगसँगै हामी यदि भिडमा निस्किँदैछौँ भने सम्भव भएसम्म मानिसहरूबाट कमसेकम 1 मिटरको दूरी राख्ने, कोही व्यक्तिहरू यदि श्वास प्रश्वासको समस्याबाट रुगाखोकी अथवा अन्य दम यस्ता समस्याहरूबाट चाहिँ ग्रसित हुनुहुन्छ भने उहाँसँग अलिकति दूरी कायम राख्ने, हामीलाई खोक्नु पर्यो, हाँच्यु गर्नु पर्यो भने सम्भव भएसम्म रुमालमा, टिस्यु पेपरमा, अरू केही छैन भने हामीले आफ्नो चाहिँ कुइनोभित्र चाहिँ गर्नुपर्छ। यसले के हुन्छ भन्दाखेरि त्यो हामीले खोक्दा हाँच्यु गर्दा त्यो रियालको कणहरू चाहिँ फैलिन पाउँदैन र अरूलाई पनि सङ्क्रमित हुँदैन। सँगसँगै अर्को एउटा काम चाहिँ नियमित रूपमा बरु अलि पहिलाभन्दा छिटो छिटो चाहिँ हात धुने, साबुन पानी उपलब्ध छ भने साबुन पानीले, छैन भने सेनिटाइजरहरू पाइन्छ जुन चाहिँ सुक्खा तपाईँ हामीले चाहिँ हातमा लगायो भने पनि धेरै हदसम्म चाहिँ बच्न सकिन्छ। कुनै चिज छुने बित्तिकै साबुन पानीले हात धुने गरौँ, त्यो यो बेला अझै बढी चाहिँ हामीले अभ्यास गर्न जरुरी छ। हामी चाहिँ सतर्क हुनुपर्छ, सजग हुनुपर्छ र सही सूचना लिनुपर्छ। त्यसका लागि हामीले आधिकारिक सूचनाका स्रोतहरू, उदाहरणका लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत पनि हामीले चाहिँ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकै पनि फेसबुक छ, हाम्रो वेबसाइट छ, त्यस्तै स्वास्थ्य जनसङ्ख्या मन्त्रालय अन्तर्गत हाम्रो स्वास्थ्य आकस्मिक सञ्चालन केन्द्र एचयुओसी भन्छौँ, त्यसको पनि हाम्रो फेसबुक वेबसाइट छ, र अन्तर्राष्ट्रिय रूपमै अध्यावधिक जानकारी हेर्नको लागि हो भने विश्व स्वास्थ्य सङ्गठनको पनि डब्लुएचओ भनिन्छ, त्यसको पनि फेसबुक, ट्विटर, वेबसाइटहरू यहाँले पाउन सक्नुहुन्छ। र हामीले चाहिँ स्रोत सुनिश्चित नभएको र भ्रामक समाचारहरूलाई चाहिँ हामीले एक त ग्रहण पनि गर्नु हुँदैन र त्यसलाई चाहिँ भाइरल पनि बनाउनु हुँदैन, त्यसले चाहिँ यस्ता कुराहरूलाई चाहिँ झन फैलाउनमा चाहिँ ठुलो सहयोग पुगेको हुन्छ। त्यही भएर हामीले जिम्मेवार नागरिकको हिसाबले आफू पनि सुसूचित हुने र सही जानकारी मात्रै सम्प्रेषण गर्ने गऱ्यौँ भने धेरै हदसम्म यी कुराहरूबाट चाहिँ हामी जोगिन सक्छौँ। यदि म आफै कोरोना भाइरसबाट सङ्क्रमित भनेर चाहिँ चिकित्सकले र प्रयोगशालाबाट चाहिँ यदि प्रमाणित भएको छ भने मैले अस्पतालमै चिकित्सा चिकित्सकहरूको सघन निगरानीमा बसेर उपचार गराउनु पर्ने हुन्छ। त्यो बेलामा हामी चाहिँ बाहिर बस्न हुँदैन किनभने अरूहरूलाई पनि सर्ने सम्भावना हुन्छ। त्यो भएर उहाँको उपचारको लागि त अस्पतालमै विशेष निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ भने अन्य व्यक्तिहरू जो उहाँको सम्पर्कमा छौँ हामी चाहिँ सतर्क हुनुपर्छ, सजग हुनुपर्छ। के कुरामा भने ती व्यक्तिहरूको सम्पर्कमा आएका अधिकांश व्यक्तिहरूमा अहिलेसम्म के देखेको छ भने 2 हप्ताभित्रमा यदि त्यो सङ्क्रमण भएको छ भने लक्षणहरू देखिन सक्छन्। जुन अघि हामीले कुरा गऱ्यौँ यी लक्षणहरू देखियो भने हामी तुरुन्तै चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ, हाम्रो पनि जाँच गरेर हेर्नुपर्ने हुन्छ र त्यसपछि बल्ल चाहिँ हामीलाई कोरोना भाइरस छ कि छैन भनेर हामी प्रमाणित गर्न सक्छौँ। यसमा सबैभन्दा ठुलो कुरा भनेको आफू सतर्क रहने, कुनै किसिमको लक्षण देखियो भने तुरुन्तै चिकित्सकको सल्लाह लिने र सो अनुसार चाहिँ उपचार गर्ने, त्यो सल्लाह अनुसार चाहिँ हामीले काम गर्यौँ भने आफू पनि बच्न सक्छौँ अरूलाई पनि जोगाउन सक्छौँ।
नोभेल कोरोना भाइरसको बारेमा जानकारी दिनुभएकोमा डाक्टर विवेकलाई धेरै धेरै धन्यवाद।
र डाक्टर विवेकले भन्नुभए जस्तै कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वास प्रश्वासमा समस्या हुने जस्ता लक्षणहरू देखिन सक्छ र यसको लक्षण फ्लूसँग मिल्ने भएकाले रुगाखोकी लागेका व्यक्तिसँग पनि सतर्क हुन चाहिँ एकदमै आवश्यक छ है।
हो नि, तर नि साथी, रुगाखोकी लाग्यो भन्दैमा कोरोनाको संक्रमण भएको भन्ने चाहिँ हुँदैन। अहिले मौसम परिवर्तन हुने समय छ, यही कारणले पनि हामीलाई रुगाखोकी लाग्ने, टाउको दुख्ने हुन सक्छ। तर आफ्नो सावधानीको लागि भने हामीले स्वास्थ्य कर्मीको सल्लाह चाहिँ लिन सक्छौँ है त साथी।
सही हो रसिक, र सँगसँगै नि साथी, अहिले पनि कोरोना सम्बन्धी धेरै कुराहरू पत्ता लाग्नै बाँकी छ। कुन जनावरबाट कोरोना सर्छ भन्ने बारेमा अझै पनि पुष्टि भइसकेको छैन, त्यसैले यस्तो अवस्थामा आफ्नो सुरक्षाको लागि धेरै जनावरहरू भएको ठाउँमा नजानु पनि एकदमै राम्रो हुन्छ।
र त्यस्तै नि साथी, यो भाइरस हावाको माध्यमबाट सर्ने भएकाले जोसँग पनि हात नमिलाउने, जे पाए त्यही नछुने, यदि केही गरी छोइयो भने पनि हातलाई आँखा, नाक, मुखमा नलैजाने, हात तुरुन्तै मजाले धोइहाल्ने अनि सकेसम्म रुगाखोकी लागेका व्यक्तिहरूको नजिक नजाने हो। हामीले यति गर्न सक्यौँ भने पनि हामी आफूलाई सुरक्षित बनाउन सक्छौँ नि, हो कि होइन भन्नुहोस् त साथी।
एकदमै हो नि रसिक, बरु सुन न, यही विषयमा हाम्रो इन्टर्न साथी कुशलले केही साथीसँग तपाईँ कोरोनाको संक्रमणबाट आफूलाई सुरक्षित बनाउनको लागि के गर्दै हुनुहुन्छ भनेर सोध्नु भएको छ। बरु साथीकै विचार पो सुन्ने हो कि।
भइहाल्छ नि करुणा, यस्तो कुरा पनि म नाइ भन्छु होला त।
म दुर्गा आचार्य, उसको व्यक्तिको आत्मबलको लागि, उसलाई पुनः समाजमा स्थापना गर्नको लागि पुनः उसले आफ्नो दैनिक कामहरूमा फर्किनको लागि उसलाई परिवारका सदस्यहरूको एकदम स्वीकार्य एकदम जरुरी छ।
नमस्कार, मेरो नाम युवराज लामा। क्वारेन्टाइनबाट आएका नेपाली दाजुभाइ एवं दिदीबहिनी सम्पूर्णलाई हामीले अत्यन्त सम्मानका साथ स्वीकार गर्नुपर्दछ, किनभने हाम्रो बहिष्करण, हाम्रो विभेदको कारण उहाँहरू मानसिक विचलन एवं उहाँहरूमा मानसिक क्षति हुन पुगेमा जिम्मेवार को हुने, तसर्थ उहाँहरू सबैलाई अत्यन्त सम्मानका साथ स्वीकार गरौँ।
मानसिक समस्याहरू बढ्न सक्ने जस्ता सम्भावनाहरू देखिन्छन्, त्यही भएर यस्तो अवस्थामा परिवारले उनीहरूलाई स्वीकार गर्नु एकदमै आवश्यक छ।
मेरो नाम प्रमोद केसी होइन। क्वारेन्टाइनबाट फर्केको भनेको त निको भएर फर्क्यायो अन्त, जुनसुकै भाइरस जे लागे पनि क्वारेन्टाइनमा राखिसकेपछि उनीहरू त्योबाट उन्मुक्त भएर होइन सन्चो भएर निको भएर निस्किसकेपछि फ्यामिली एक्सेप्ट गर्नुपर्छ, यो कुरा बुझ्न जरुरी छ पहिला होइन। क्वारेन्टाइन भनेको के हो, त्यसबाट निस्किएपछि मान्छे कसरी निस्किन्छ भन्ने कुरा बुझेर चाहिँ फ्यामिली एक्सेप्ट गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई। नत्र गरेन भने उसलाई मेन्टल्ली होइन अझै विक हुन्छ, सन्चो भइसकेको मान्छे पनि झन् त्यसलाई अर्कै खालको प्रब्लमहरू देख्न सक्छ, त्यही भएर फ्यामिली एक्सेप्ट गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
ल, क्या खतरा के, हाम्रो साथीहरू त पुरा तयार भएर बस्नु भएको रहेछ, होइन त करुणा?
हो नि रसिक, र यति मजाले आफ्नो तयारीको बारेमा हामीलाई जानकारी दिनुभएकोमा सबै साथीलाई र साथीको विचार संकलन गरेर ल्याएकोमा कुशललाई पनि धेरै धेरै धन्यवाद।
साथी, केही दिन अगाडि वुहानका विभिन्न ठाउँमा रहनु भएको 175 नेपालीलाई नेपाल सरकारले काठमाडौँ ल्याएको छ। उहाँहरू अब केही दिनमा नै क्वारेन्टाइनबाट निस्केर आफ्नो घर जानुहुन्छ। यस्तो अवस्थामा हाम्रो समाज र घर परिवारले उहाँहरूको सहजतामा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ कि करुणा मलाई त।
हो नि रसिक, उहाँहरूलाई कुनै पनि किसिमको अप्ठ्यारो हुने खालको व्यवहार हामी कसैले पनि गर्नु भएन, किनकि उहाँहरू त्यो कहरबाट निस्केर आउनु भएको छ, अनि यहाँ पनि आफ्नो घर परिवार भन्दा टाढा 14 दिनसम्म क्वारेन्टाइनमा बस्नु भएको छ।
यस्तो बेलामा यसै पनि हामी भावनात्मक रूपमा कमजोर भएका हुन्छौँ, त्यसमाथि हामीले गर्ने एउटा सानो पनि नराम्रो व्यवहारको कारणले कति चोट पुग्ला एकपटक सोचेर त हेर्नुहोस् साथी।
हो नि रसिक, त्यसैले उहाँहरूलाई चोट पुग्ने कुनै पनि किसिमको कार्य नगरौँ जसले उहाँहरूलाई नराम्रो लागोस्। पहिले घर फर्किँदा तपाईँको परिवारको सदस्यलाई जस्तो व्यवहार गर्नुहुन्थ्यो अहिले पनि त्यस्तै व्यवहार गरौँ र उहाँहरूलाई त्यस्तै माया र सम्मान दिउँ।
पक्कै पनि उहाँहरू संक्रमित होइन, उहाँहरूमा कोरोना भाइरसको कुनै पनि संक्रमण छैन, उहाँहरू तपाईँ हामी जस्तै स्वस्थ हुनुहुन्छ, त्यसैले कोही कसैलाई पनि नराम्रो नजरले नहेरौँ र उहाँहरूको आत्मसम्मानमा पनि ठेस नपुर्याउँ।
हो नि, यसरी एकअर्काको भावनाको सम्मान गर्दै क्वारेन्टाइनबाट परिवार भेट्न आउने आफ्ना प्रियजनलाई सम्मान स्थान नै दिउँ भन्छौँ है साथी हामी।
पक्कै पनि, र त्यसको लागि नि हामी युवा तथा किशोर किशोरी साथी मिलेर कोरोना भाइरस भनेको के हो, कसरी सर्छ, हामी कतिको जोखिममा छौँ, के कस्ता सावधानीका उपायहरू अपनाउन सक्छौँ भनेर गाउँ गाउँमा कोरोनाको बारेमा जानकारी दिन सक्छौँ। त्यसै गरी सही सूचना र जानकारी भएको पोस्टर पम्पलेटहरू गाउँ गाउँमा घर दैलो कार्यक्रम गरेर वितरण गर्ने, त्यस्तै सडक नाटक, अभिमुखीकरण तालिम, अन्तर्क्रिया लगायत कार्यक्रमहरू गरेर पनि जनचेतना फैलाउन सक्छौँ जस्तो लाग्छ है मलाई त।
सही हो रसिक, किनकि नि साथी कोरोनाको भाइरस हामीसम्म आइ नपुग्दै हामीले यसको रोकथामको लागि कदम चाल्यौँ, आफूलाई तयारी अवस्थामा राख्यौँ भने समस्याको समाधान गर्न सहज हुन्छ अनि त्यसले निम्त्याउने जोखिम पनि कम गर्न सकिन्छ।
पक्कै पनि, बरु करुणा यही विषयमा रहेर आजको भिओआई प्रश्न सोधौँ न, हुँदैन?
भइहाल्छ नि रसिक, र साथी यो हप्ताको लागि भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा क्वारेन्टाइनबाट फर्केका आफ्ना परिवारका सदस्यलाई स्वीकार गर्न किन आवश्यक छ?
साथी, प्रश्न फेरि एकपटक भन्छु है, तपाईँको विचारमा क्वारेन्टाइनबाट फर्केका आफ्ना परिवारको सदस्यलाई स्वीकार गर्न किन आवश्यक छ?
र यो प्रश्नमा तपाईँलाई लागेको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस्, VOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफूलाई लागेका विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
परेबाट घन्टी बजाउँदै आछस् त, हैन कहाँबाट आइस है मिठे?
नगरपालिका पुगेर आएको नि।
नगरपालिका के काम परेर गइस है आज नगरपालिका?
काम परेर होइन क्या फुपै, हाम्रो नगरपालिकामा के हुँदैछ, के कस्ता नीति नियमहरू बने बन्दैछन् त भनेर बुझेर आएको नि।
ए, अनि के बुझेर आइस त?
हाम्रो गोर्खा नगरपालिकाले युवा स्वरोजगार नीति बनाउने तयारीमा रहेछ। यो नीति बनाउने बेला हाम्रो नगरपालिकाभित्र रहेका सबै युवा समूहलाई सहभागी गराएर छलफल गरेर बनाउने रे। अब यो नीति बनाउँदा आफू नि सहभागी भइन्छ, अरूलाई पनि लगिन्छ।
कस्तो गजब। हरेक स्थानीय तहले यसरी नीति निर्माण गर्दा युवाको सहभागिता गराए त कति राम्रो। जब पालिकाले समावेशी सहभागिता गराएर नीति तथा कानुनहरू निर्माण गर्छ तब मात्र स्थानीय सरकार जनताप्रति उत्तरदायी जवाबदेही हुन्छ। हामी नागरिकले खोजेको पनि यही
हो नि। कानुन निर्माण प्रक्रियामा समावेशी सहभागिता हुँदा हरेक क्षेत्र र वर्गका समस्या पहिचान हुन्छन् र ती समस्याहरूलाई समाधान गरी चुस्त दुरुस्त छिटो र छरितो सेवा प्रवाह गर्न सकिने खालका नीति तथा कानुनको निर्माण हुन्छ।
अनि हामी जस्ता महिला युवा तथा पछाडि पारिएका समुदायको पनि विचार र सुझावहरू पनि समेटिन्छ।
मिठुले त आफ्नो नगरपालिकामा गएर के कस्ता नीति तथा कानुनहरू निर्माण हुँदैछ भन्ने बारेमा चासो राखे र सहभागी हुने कुरा गरे।
के तपाईँले आफ्नो स्थानीय तहमा के कस्ता नीति तथा कानुनहरू निर्माण हुँदैछ भनेर बुझ्नु भएको छ? बुझ्नु भएको छ भने के कस्ता नीति तथा कानुनहरू निर्माण भइरहेको छ त? के कुनै नीति तथा कानुन निर्माण गर्दा सहभागी हुनु भएको छ?
आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी भई आफ्ना कुरा हामीलाई भन्नुहोस्।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई सिएस टाइप गरी एउटा खाली ठाउँ छाडेर 371 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनु होला। त्यस्तै एनटिसी प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र एनसेल प्रयोगकर्ताले 9805170129 फोन गर्नु होला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज रेडियो साझा बोली RADIO SAJABOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौं जवाफदेहिता खोजौं।
अबुई साथी, क्या दिमाग खराब भयो भने के मेरो त।
लो के भयो तिमलाई?
के हुनु नि करुणा, साथीसँग मस्त कुरा गरौँला भनेको त समय नै सकिन लाग्यो भने।
लो यस्तो कुरामा पनि दिमाग खराब बनाउने हो त भने, अब खुसी खुसी आजको कार्यक्रमबाट बिदा मागेर जाने हो नि कि मन छैन बिदा माग्न?
त्यही नभएर त भनेको नि, कुरै बुझ्दैन करुणाले।
अब मन नभएर के गर्ने रसिक, मन त मलाई पनि छैन नि, तर के गर्नु, बिदा माग्नै पर्छ। बरु सुन, अब चाहिँ दुखी मन नगरिकन फटाफट साथीलाई हप्तैभरि हामीसँग सम्पर्कमा रहनको लागि ठेगानाहरू नै दिइहालौ।
ल ल करुणा, साथी हामीलाई आफ्नो कुरा इमेल मार्फत भन्नको लागि इमेल ठेगाना रहेको छ ssmk4u@gmail.com।
त्यस्तै आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने हाम्रो टोल फ्री नम्बर 1660100045 छ एनटिसी प्रयोग गर्ने साथीका लागि, अनि 9015720000 एन्सेल प्रयोग गर्ने साथीका लागि हो। यी दुईवटा नम्बरमा फोन गरेर आफ्नो कुरा मजाले रेकर्ड गराउन सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनका कुरा सर्च गरेर नयाँ तथा पुराना कार्यक्रम सुन्न र मन परेको कार्यक्रम डाउनलोड गर्न पनि सक्नुहुन्छ है।
अनि साथी तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज रहेको छ www.facebook.com/ssmkradio SSMK RADIO। हो, यो पेजमा लाइक गरेर हामी कहाँ छौँ के गर्दैछौँ भनेर थाहा पाउन सक्नुहुन्छ। र त्यति मात्र नभए हरेक सोमबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म हामी फेसबुक लाइभमा आउँछौँ जहाँ तपाईँ प्रत्यक्ष हामीसँग जोडिएर कुराकानी गर्न सक्नुहुन्छ।
त्यस्तै तपाईँलाई आफ्नो समस्या जिज्ञासा या कार्यक्रमको लागि प्रतिक्रिया दिन मन छ भने मोबाइलको मेसेज बक्समा जानुहोस् अनि VOY लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो नाम ठेगाना र उमेर सँगै आफ्नो कुराहरू सरल लेखी पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने SMS नम्बर 3440
ल त साथी, तपाईँलाई सजिलो हुने कुनै एक माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनु होला र हरेक शनिबार दिउँसो 3:15 रेडियो नेपालबाट, त्यस्तै गरी हरेक आइतबार बेलुकी 5 बजेको समाचार पछि रेडियो कान्तिपुरबाट र तपाईँको जिल्लामा रहेका विभिन्न FM स्टेशनबाट हाम्रो कार्यक्रम सुन्दै गर्नु होला भन्दै साथीसँग मनका कुराको यो 973 भागबाट साथीसँग मनका कुराका सबै टिम सबिन र सबितासँगै म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा
अनि म तपाईँको आफ्नै साथी रसिक पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।